and they have a room in the price later on. लेकिन सर यदि परमेश्वर ले आपनों क्रोध दिखाने र आपनों सामर्थ्य प्रकट करने इच्छा करेगा परमेश्वर लायो इच्छा वहाँ लगेगा वहाँ को आपनों क्रोध प्रकट करने में से एक्चुअली रोमी एक में है ना सुसमाचार को प्रस्तुति करने क्रम में सब बंदा पहला सही रोमी एक अठार में पावल दे परमेश्वर को क्रोध बाट सुरु गर्छन् हामीले यो अध्ययन गरेका थियौं रोमी 1:18 किनकि सत्यलाई अधर्ममा दबाई राख्ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको के प्रकट भएको छ क्रोध सुसमाचारको प्रचारमा चाहिँ परमेश्वर क्रोध को यहाँ पहिलो स्थान यसरी दिएको छ मान्छेको खाँचो देखाइरहेको छ फर्केर जाउँ रोमी 9 अनि यदि परमेश्वरले आफ्नो क्रोध देखाउने र आफ्नो सामर्थ्य प्रकट गर्ने इच्छा गरेर त्यसपछि लेखेको छ विनाशका निम्ति पुरै नाश हुने यो विनाश हुने शब्द अनन्त विनाश सदाको लागि नाश भएर हराउने अनन्त नरकको निम्ति अनि त्यसपछि शब्द यहाँ हाम्रो नेपाली टिबिएस बाइबलमा चाहिँ बनाइएका भनेको छ अहिले त्यही राखौँ त्यसको बारेमा म एउटा टिप्पणी गर्नेछु क्रोध बनाइएका क्रोधका भाँडाहरूप्रति कुमाले चाहिँ भाँडाहरू विभिन्न आफ्नो इच्छाअनुसार बनाउँछ भन्ने कुरा चाहिँ हामीले अघि अध्ययन गर्यौँ तर यहाँ चाहिँ क्रोधका भाँडाहरूप्रति खुबै धीरज साथ सहनशीलता देखाउनु भयो भने के भयो त अनि 23 पद पनि सँगै पढौँ यो उहाँले महिमाका निम्ति पहिलेदेखि तयार पार्नु भएको दयाका भाँडाहरूप्रति अब यहाँ चाहिँ अब क्रोधका भाँडाहरू होइन दयाका भाँडाहरू प्रति अथवा दयाका भाँडाहरूमा आफ्नो महिमाको धन प्रकट गर्नलाई देखाउनु भयो भने के त भनेर त्यो माथिको चाहिँ त्यहाँ फेरि राख्न सकिन्छ यो दुईवटा वाक्य अलिकति गाह्रो छ हाम्रो नेपाली बाइबलमा सर्व पढ्नलाई अनि हामी यसको केही टुक्राहरूलाई लिँदै अध्ययन गर्नेछौँ पहिला चाहिँ के भने परमेश्वरको क्रोध भनेको के हो यो चाहिँ पापको विरुद्धमा रहेको परमेश्वरको ईश्वरीय पवित्र रिस यो चाहिँ एक झनक्क रिस त्यस्तो होइन हाम्रो जुन हाम्रो पापको नै रिसहरू हुन्छ हामीलाई पञ्च तातेर आउँछ त्यस्तो होइन परमेश्वरको उहाँको यस्तो आवेगी खालको होइन उहाँको चाहिँ पापको विरुद्धमा चाहिँ एकदम स्थायी रहिरहने अदल बदल नहुने रिस छ एउटा जसरी परमेश्वरको प्रेम पनि अटल छ उहाँको अब पापको विरुद्धमा चाहिँ यस्तो रिस छ जो चाहिँ रहिरहने रिस त्यो पवित्र क्रोध हो त्यसको यहाँ क्रोधका भाँडाहरू जुन भनेको छ यो चाहिँ मुक्ति नपाएका व्यक्तिहरू जो न्यायमा पर्नेछन् उनीहरूको कुरा गर्दैछ क्रोधका भाँडाहरू अविश्वासीहरू जो नरक जानेछन् अनि यहाँ बताएर चाहिँ त्यो क्रोधका भाँडाहरूले चाहिँ अब परमेश्वरको केही न केही कुराहरू दर्शाउँछ एक त विभिन्न खण्डसँग हेर्दाखेरि उनीहरूले परमेश्वरको धार्मिकता र न्याय चाहिँ तब दर्शाउँछन् जब उनीहरू न्यायमा पर्छन् यो चाहिँ एकचोटि प्रकाश 16 अध्यायमा एकचोटि पढ्न अनलाइन राखौँ फर्किआउनेछ प्रकाश 16:5 प्रकाश 16:5 यो 7 वर्षको सङ्कष्टकालको समयको बारेमा लेख्दैछ अनि यो अन्तिम चरणहरू जब संसारमाथि चाहिँ यो विश्वमा नै नरकको दण्ड होइन तर यो पृथ्वीमा नै परमेश्वरको जब न्याय पोखिरहेको हुन्छ 16:5 यसरी लेखिएको छ अनि मैले पानीहरूका स्वर्गदूतलाई यसो भनिरहेका सुने स्वर्गदूतले चाहिँ अब एउटा कुरा घोषणा गर्छ परमेश्वरको बारेमा तपाईँ धर्मी हुनुहुन्छ हे प्रभु तपाईँ जो हुनुहुन्छ हुनुहुन्थ्यो र हुनुहुनेछ किनभने तपाईँले यसरी न्याय गर्नुभएको छ परमेश्वरको न्याय क्रोधका भाँडाहरूमा जब खनाइन्छन् त्यसले चाहिँ परमेश्वर धर्मी हुनुहुन्छ भनेर देखाउँछ, परमेश्वरले अन्याय गर्नुभयो भनेर चाहिँ त्यहाँ होइन कि परमेश्वरको धार्मिकता चाहिँ प्रकट हुनेछ। यो प्रकट गर्ने कुरा रोमी नौमा फर्कौँ, परमेश्वरले आफूलाई प्रकट गर्न रुचाउनुहुन्छ, उहाँको सृष्टिले उहाँलाई प्रकट गरिरहेछ, हामीभित्र राखिएको विवेकले पनि उहाँ हाम्रो सृष्टिकर्तालाई देखाइरहेछ, उहाँको स्वरूपमा बनाएकोले परमेश्वरको वचनले उहाँलाई प्रकट गरिरहेको छ। साथै उहाँको सबै क्रियाकलाप जब अध्ययन गर्छौँ, हामी परमेश्वरको बारेमा अध्ययन गरिरहेका छौँ, उहाँको मन, उहाँको प्रकट के गर्दै हुनुहुन्छ, उहाँले आफ्नो विचार फारा हो जसलाई परमेश्वरले चाहिँ न्याय गर्नुभयो, उसबाट चाहिँ परमेश्वरको सामर्थ्य प्रकट भयो, परमेश्वरको न्यायहरू पनि जान्न सक्यो। फारा हो उसले चाहिँ जब परमेश्वरको यो चेतावनीहरू आउँदाखेरि चाहिँ ऊ नम्र भएर झुक्न सक्थ्यो, उसले रोज्न सक्थ्यो, नम्र हुन सक्थ्यो, झुक्न सक्थ्यो, तर उसले त्यो गरेन। अनि परमेश्वरको अब चाहिँ अनुग्रह प्रकट हुन सक्दैन, यहाँ चाहिँ परमेश्वरको न्याय जान्नु हुन्छ। उसले भनेर को यो को परमप्रभु जान्दैन, किनभने परमप्रभुले त भन्नुभएको छ मेरो छोरालाई जान देऊ भन्दाखेरि चाहिँ म चिन्दैन तिमीहरूको परमप्रभु को हो, को तिमीहरूको परमेश्वर मलाई थाहा छैन भने। अनि त्यसपछि परमेश्वरले जब भन्नुभयो अब चाहिँ चिन्नेछ, एक दुई गर्दै, अनि त्यसपछि विपत्तिहरू जब आउन थाले परमप्रभु को हुनुहुन्छ भनेर चाहिँ उसले जान्नै पर्यो। त्यसैले सबैले चिन्नेछन् कि त परमेश्वरलाई मुक्तिदाताको रूपमा चिन्नेछन् विश्वास गर्नेहरूले, नम्र हुनेहरूले, आफूलाई झुकाउनेहरूले, आफ्नो पाप स्वीकार गर्नेहरूले, पश्चाताप गर्नेहरूले उहाँको प्रेमलाई जान्नेछन्, उहाँको उहाँलाई मुक्तिदाताको रूपमा जान्नेछन् कि त अरूहरूले चाहिँ त्यो नगर्नेले चाहिँ परमेश्वर चाहिँ न्यायकर्ता हुनुहुँदो रहेछ, एकदम सिद्ध ठिक न्याय गर्ने पवित्र न्यायकर्ता हुनेछ भने चिन्नेछ। अनि यो खण्डमा चाहिँ यहाँ परमेश्वरले धीरज, खुबै धीरज साथ भनेको छ 23 पदमा देखाउनुभयो भने के त, अर्थात् त्यो धीरज देखाउनु मतलब सहनु, उहाँ सहनुहुन्छ, 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 हामीभन्दा धेरै सहनुहुन्छ, तपाईँहरू म भन्दा अतुलनीय उहाँको सहनशीलता छ, हामीप्रति नै कति सहनु भयो, सहिरहनु भएको छ, यो संसार यत्रो वर्ष भइसक्यो, अनि उहाँले यो विशेष यो अनुग्रहको युग त लामो राख्नुभएको छ, कोही पनि नष्ट नहोस्, उहाँ सहिरहनु भएको छ, अर्थात् उहाँ रिसाउनुमा ढिलो हुनुहुन्छ। फारोप्रति मात्र होइन, इतिहासभरिका थुप्रै थुप्रै व्यक्तिहरूप्रति र तपाईँ र म प्रति पनि, पश्चातापै गर्न नचाहने मानिसहरूप्रति पनि उहाँ सहनशीलता देखाउनुहुन्छ, उहाँको भलाइ, उहाँको धैर्य। यहाँ रोमी 2 एकचोटि हामी हेरौँ, रोमी 2:4-5 3 पनि पढौँ, अनि हे मानिस तिमी यस्ता यस्ता काम गर्नेहरूको न्याय गर्छ, होइन त मान्छेले भन्छ ए तिमीले किन झुट बोलेको, अनि आफै झुट बोल्न ए तिमीले किन झगडा गरेको, आफै झगडा गरेर, अनि मानिसहरूले यस्ता यस्ता काम गर्नेहरूको न्याय गर्छौ र आफैले पनि त्यही गर्छौ, त के तिमी परमेश्वरको न्यायबाट उम्किने छौ, उम्किने छु भन्ने सम्झन्छौ, वा परमेश्वरको दयाले तिमीलाई पश्चातापतिर डोर्याउँछ, यो नजानिकन के तिमी उहाँका कृपा सहनशीलता र धीरजरूपी धनलाई तुच्छ ठान्दछौ, दया गर्नुमा धनी हुनुहुन्छ। फर्केछ रोमी 9 चाहिँ, अब जुन शब्द त्यो बनाइएका भनेर हाम्रो टिभीएस बाइबलमा अनुवाद गरेको छ, मैले बुझेको चाहिँ यो अनुवाद अलिकति मिलेको छैन यो शब्द, किनभने अङ्ग्रेजी बाइबलमा किङ जेम्स भर्जनमा चाहिँ फिटेड भन्ने शब्द छ, हामीले त्यो नेपाली शब्द बुझ्थ्यो, अङ्ग्रेजीमा नेपाली भन्नु बुझ्छ फिट हुन, त्यो शब्द चाहिँ बनाइएका भन्दा पनि फिटेड अथवा फिट भएको, अब त्यसरी बुझ्न बुझ्दाखेरि चाहिँ यो ठिक तरिकाले बुझिन्छ, विनाशका निम्ति उनीहरूलाई बनाएको छ होइन परमेश्वरले, त्यो त हुँदैन, हामीले अध्ययन गर्नेछौँ, तर उहाँ तर ती व्यक्तिहरू चाहिँ विनाशका निम्ति चाहिँ तयार परेका हो, परमेश्वरले उनीहरूलाई विनाशको निम्ति म तिमीहरूलाई एउटा विनाशको भाँडो बनाउँछु भनेर बनाएको चाहिँ होइन, अङ्ग्रेजीमा त्यसरी पनि लेखेको छैन, न ग्रिकमा पनि फिटेड टु डिस्ट्रक्सन अथवा विनाशका निम्ति तयार भए परेका, विनाशको निम्ति फिट भन्नु पर्यो, सुहाउँदो अथवा क्रोधका यी भाँडाहरू चाहिँ विनाशको निम्ति एकदम सुहाउँदछन्, उक्त विनाशमा पर्ने योग्य रहेछ, परमेश्वरले उनीहरूलाई विनाशको निम्ति योग्य बनायो होइन, त्यसरी सिकाउनु त गलत हुन्छ, हामी हेर्नेछौँ। उनीहरू चाहिँ त्यसरी तयार परेका चाहिँ हुन्। त्यसैले यो शब्द चाहिँ यसरी अनुवाद गर्दा राम्रो हुन्थ्यो, विनाशका निम्ति तयार परेका क्रोधका भाँडाहरू, तयार परेका अर्थात् मिलेका, फिट भएका, मिलेका, तम तयार भएका, विनाशको निम्ति पाकेका भनेर सोचे पनि हुन्छ, विनाशको निम्ति योग्य। अनि यसको ग्रिक व्याकरणको कुरा चाहिँ मैले त्यहाँ हाम्रो अनुवाद पाठमा छ, म एउटा भाग पढिदिन्छु। यसरी यस्तो रूपमा व्यक्त गर्न मिल्छ यसलाई, आफूलाई विनाशको निम्ति तयार पारेको हुँदा, त्यो व्यक्तिहरूले नै आफूलाई विनाशको निम्ति तयार पारेको हुन्, परमेश्वरले उनीहरूलाई विनाशको निम्ति बनाएको चाहिँ होइन प्रियहरू, अथवा निजहरूले चाहिँ आफूलाई विनाशको निम्ति तयार पारे भन्ने अर्थ दिन्छ यहाँ, अर्थात् परमेश्वरले उनीहरूलाई विनाशको निम्ति तयार पार्नुभयो भन्ने होइन, अथवा बना भन्नुभयो पनि होइन, त्यसरी भनेको छैन वास्तवमा। तर तुलना चाहिँ गर्नुहोस् त 23 पदमा कि जब दयाको भाँडाहरू कुरा गरिन्छ त्यहाँ चाहिँ बेग्लै शब्द प्रयोग भएको छ र बेग्लै तरिकाले व्यक्त भएको छ। हेर्नुहोस् 23 पदमा, यो उहाँले महिमाका निम्ति पहिले तयार पार्नु भएको, देख्नुभयो यहाँ, यो त परमेश्वरले पार्नु भएको पहिलेदेखि भनेको छ, उहाँले महिमाका निम्ति भनेको छ तयार पार्नु भएको दयाका भाँडाहरूमा आफ्नो महिमाको धन प्रकट गर्नलाई, यसरी भनेको छ। अब एकछिन, विनाशका निम्ति तयार परेका भनेको के हो त, त्यो त्यो अर्थ फारको उदाहरणले एकजना विश्वासीले यसरी लेखेको छ, परमेश्वरले उसलाई दुष्ट बनाउनु भएको होइन, उदासै दुष्ट थिएन, हामीलाई परमेश्वरले दुष्ट बनाउनु पर्यो, कसैलाई कसैलाई पर्यो आज सबै कसैलाई परमेश्वरले, हामी आफै दुष्ट थियौँ। अनि त्यो कठोरताको कुरा पनि, परमेश्वरले कठोर पार्नुभयो भने त्यहाँ बसेर परमेश्वरलाई कसरी उसलाई चाहिँ एकदम नराम्रो बनाउने, त्यो भन्न खोजेको होइन, ऊ आफैले आफूलाई कठोर पारेको पनि कुरा हामीले पढ्यो नि, त्यसैले त्यही अर्थ त होइन। यो अर्थमा चाहिँ परमेश्वरले जति उसँग व्यवहार गर्नुभयो त्यति ऊ कठोर हुन थाल्यो, जति सहनशील देखाउनु भयो झन् कठोर भयो, यसरी चाहिँ परमेश्वरको सहनशीलताले झन् उसलाई चाहिँ कठोर पारेको त्यो अर्थमा। त्यसैले उसको पापको सजाय स्वरूप उहाँले उसित यसरी व्यवहार गर्नुभयो कि उसको स्वभावको खराबीलाई त्यस रूपमा र त्यस परिस्थिति अन्तर्गत प्रकट गर्नुभयो जसले उसलाई परमेश्वरको दण्डरूपी न्यायको उचित निशाना बनायो, भन्न खोजेको चाहिँ जुन व्यवहार परमेश्वरले उसित गर्नुभयो ऊ झन्झन 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 विनाशको निम्ति पाक्न थाले। त्यसैले देख्नुहुन्छ यहाँ एकदम होसियारीपूर्वक पवित्र आत्माले चाहिँ शब्दहरू दिनुभएको छ, मान्छेले ऊ खराब गर्नु बन्नुलाई कि परमेश्वरले केही पनि सहायता गर्नु पर्दैन। एउटा पढ्छ मैले देखेको थिएन, तर यहाँ जोर्ज जेलर जसले यो नर्सरी लेख्नुभयो उहाँले भन्नुभएको थियो, एउटा पढ्छ रहेछ नरक जानलाई के गर्नुपर्छ भन्ने पढ्छ। अब स्वर्ग जानलाई के गर्नुपर्छ पढ्छ त बुझ्छौँ, तर नरक जानलाई के गर्नुपर्छ भन्ने पढ्छ चाहिँ शीर्षक रहेछ, भित्र खोल्दाखेरि चाहिँ केही पनि लेखेको छैन, केही पनि गर्नु पर्दैन, नरक जानलाई एउटा व्यक्तिले केही पनि गर्नु पर्दैन, ऊ नरकको लागि योग्य नै छ। उसलाई त्यत्तिकै छोडिदियो भने एउटा व्यक्तिलाई, मान्छेलाई, आदमको सन्तानलाई, कालान्तरमा उसको पापी हृदय झन्झन झन्झन देखा पर्न थाल्छ, अनि ऊ झन्झन परमेश्वरको न्यायको कति योग्य रहेछ भन्ने झन्झन प्रकट हुन्छ, प्रमाणित हुन्छ। त्यसैले मान्छे नरक जानलाई केही पनि गर्नु पर्दैन, परमेश्वर खराब मान्छे खराब हुनलाई यसलाई सहायता गर्नु पर्दैन, तर मान्छेलाई असल बनाइनलाई चाहिँ परमेश्वर बिना असम्भव छ, मान्छे स्वर्ग पुर्याइने चाहिँ येशु ख्रिस्ट बिना असम्भव छ, परमेश्वरको अनुग्रह बिना यो सकिँदैन, दुष्ट बन्नलाई चाहिँ मान्छेलाई परमेश्वरको खाँचो छैन, तर असल बन्नलाई चाहिँ हामीलाई उहाँको खाँचो छ। त्यसैले यो शब्द विनाश भन्ने भयानक शब्द छ, अनन्त विनाश, शब्दलाई दण्डमा पर्न, क्रोधका भाँडाहरू, यो विनाशको निम्ति तयार परेका, यो वाक्यांशहरू हामी हेर्दैछौँ। अब उनलाई 9:23 चाहिँ अब कृपाको भाँडाहरूको कुरा छ। यहाँ चाहिँ कृपाको भाँडाहरू चाहिँ महिमी सुन्दर अचम्मको भविष्य छ भनेर हाम्रो बाइबलले धेरै धेरै शब्दहरूमा बताएको छ। यहाँ 23 चाहिँ यो उहाँले महिमाका निम्ति पहिलेदेखि तयार पार्नुभएको दयाका भाँडाहरूमा आफ्नो महिमाको धन प्रकट गर्नलाई देखाउनु भयो भनेछ। यसको मतलब चाहिँ यो दयाका भाँडाहरू विश्वासीहरूलाई चाहिँ प्रयोग गरेर परमेश्वरले चाहिँ फेरि आफूलाई प्रकट गर्न चाहनुहुन्छ। क्रोधका भाँडाहरू प्रयोग गरेर पनि आफूलाई प्रकट गर्नुहुन्छ, उहाँको न्याय, उहाँको धार्मिकता। तर दयाको भाँडाहरूलाई प्रयोग गरेर चाहिँ उहाँको महिमित व्यक्तित्व, उहाँको कृपा, भलाइ, अनुग्रह, प्रेम, कति असल दयालु हुनुहुन्छ, यो चाहिँ देखाउनलाई चाहिँ हामीलाई प्रयोग गर्नेवाला हुन्छ। अनि यहाँ यदि हेर्नुहोस् यो शब्द, यो वाक्यांश यहाँ लेखेको छ कि यो दयाको भाँडाहरू चाहिँ पहिलेदेखि तयार पार्नु भएको भनेछ। उनीहरू आफै बन्नेवाला थिएन, परमेश्वर बिना यस्तो हुनेवाला थिएन। यो परमेश्वरले उहिले रच्नुभएको उहाँको योजना, उहाँको मनसाय, अनि उहाँले कालान्तरमा चाहिँ आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाउनु भएर अनि पवित्र आत्माद्वारा, विश्वासद्वारा यो चाहिँ हुने काम हो, परमेश्वरबाट हुने काम हो। यो पहिलेदेखि तयार पार्नु भएको, यसको मतलब चाहिँ अगाडिबाट तयार गरिएको। एकचोटि FC 2 हेर्नुहोस् त, त्यो व्याख्या त्यहाँ पनि छ तर अलिकति फरक सन्दर्भमा। FC 2:8-9 त लेखेको छ कि मुक्ति हाम्रो कामहरूले होइन, हामीले कमाउने होइन, हाम्रो कामहरूले कमाउने त मृत्यु हो, दण्ड हो। अनि सित्तैमा हामीले मुक्ति पाउँछौँ अनुग्रहले, विश्वासले चाहिँ हामीले लिन्छौँ हाम्रो भएर। अनि हामी बचाइएकाहरू चाहिँ परमेश्वरले त हामीलाई कस्तो खालको कामहरू गर्नुपर्छ अब मुक्ति पाएका व्यक्तिहरूले भनेर चाहिँ उहिले नै उहाँले त्यो कामहरू पनि पूर्व तयारी गरिसक्नु भएको रहेछ। त्यो राम्रो होइन त्यसरी चाहिँ हामीले चाहिँ ओहो मेरो जीवनमा के गरौँ होला भनेर कहिले के गर्नु पर्दैन। हामीले त्यो सबै पहिले तयार भइसक्यो, खालि उहाँसँग नजिक भएर हिँड्ने हो, उहाँमा भरोसा गर्ने हो, जति प्रकाश छ त्यसको नजरमा हिँड्ने हो, खोज्ने हो, सिक्ने हो उहाँसँग। अनि यहाँ चाहिँ 2:10 किनकि हामी विश्वासीहरूको छ असल कामहरूका निम्ति, असल कामहरूले मुक्ति पाएनौँ तर असल कामहरूको निम्ति चाहिँ बचाइएका हौ, असल कामहरूको निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका। देख्नु है, उहाँले नै बनाउनु पर्यो, उहाँका हातका कारिगरी, विनाशका त्यो क्रोधका भाँडाहरू चाहिँ परमेश्वरले बनाएको होइन, त्यो आफै हो। तर जब उहाँको महिमाको लागि बनाउनु पर्यो, त्यहाँ चाहिँ नयाँ सृष्टि नै गर्नु पर्यो। प्रभु येशू ख्रीष्टको बलिदान चाहियो, ख्रीष्ट येशूमा सृजना गरिएको, उहाँका हातका कारिगरी, जोड चाहिँ उहाँका भन्ने शब्दमा छ, उहाँका हातका कारिगरी हो हामी, हामी आफैको होइन। जुन अनि त्यो असल कामहरूको बारेमा चाहिँ लेखेको छ, हेर्नु, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अब अन्तिम माझको शब्दहरू के छ, 5 अघिबाटै तिमीलाई तयार पार्नु भएको छ। त्यसले एउटा विश्वासीले यसको जीवनमा गर्नुपर्ने धेरै कामहरू परमेश्वरले सोच्नु भएको छ नि, त्यो पहिल्यै सोचिसकेको छ। हामीलाई बचाउनु पनि उहाँको पहिलादेखिको योजना हो संसार उत्पन्न गर्नलाई। अनि उहाँले चाहिँ हामीले कस्तो खालको जीवन यो संसारमा जिउने र अनन्तसम्म, त्यो सब उहाँको योजनामा चाहिँ एकदम तयार भइसक्यो। अनि अब चाहिँ विश्वासद्वारा हिँड्नु छ, सिक्नु छ। त्यसै यहाँ तुलना यहाँ के देख्छौँ भने परमेश्वर पहिलेदेखि तयार पार्नुभएको हो यो भाँडाहरूलाई चाहिँ। महिमाको निम्ति अगाडिबाटै तयार पार्नुहुने चाहिँ को हो? जवाब त परमेश्वर हो। क्रोधको भाँडाहरू चाहिँ उनीहरू आफै विनाशको निम्ति पाके, तयार उनीहरू तयार परे। यो भनेको चाहिँ अब एउटा गलत सिद्धान्त छ। क्याल्विनवाद, रिफर्म्डवाद विभिन्न नामले चिनिन्छ। अनि उनीहरूले चाहिँ एउटा शिक्षा सिकाउँछ जसलाई चाहिँ हाम्रो नेपालीमा चाहिँ यो शब्द प्रयोग गर्न सकिन्छ। उनीहरूले चाहिँ अस्वीकरणको शिक्षा सिकाउँछ है, नेपालीमा के अरे अङ्ग्रेजीमा रेप्रोबेसन, र डक्टर के अरे डक्ट्रिन of reprobation. Nepali ma chai aswikaran ko siddhanta te bible le hoina aba hami te herna lai rachau yo ekdam mahatwapurna cha chunau ko shiksha athwa parmeshwar le chunnu huncha bhanne shiksha ekdam spashta bible le sikhaeko cha jasto ki ek thama hera dosro thessaloniki ma feri jau dosro thessaloniki 2 ko 13 dosro thessaloniki 2 ko 13 ma lekheko cha आइ पनि हेर्छु फेरि पढ्नेछ तर भाइहरू हो प्रभुका प्रियहरू हो तिमीहरूका निम्ति सधैँभरि परमेश्वरलाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ किन पाऊ किनभने आत्माको पवित्रीकरण र सत्यताको विश्वासद्वारा परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति सुरुदेखि नै चुन्नु भएको छ चुनावको शिक्षा चाहिँ बाइबलको शिक्षा हो एफसी 1:4 पनि हेरौँ अर्को ठाउँमा पनि यो शिक्षा उल्लेख छ एफसी 1:4 यहाँ हामी पढ्छौँ त्यसरी नै हामी उहाँको सामु भनेको परमेश्वरको सामु प्रेममा पवित्र र निर्दोष हुँ भनेर यस्तो अवस्थामा परमेश्वरको सामु हामी बस्न सकोस् भनेर उहाँले हामीलाई संसारको उत्पत्तिभन्दा पहिले ख्रिस्टमा चुन्नु भयो यो शिक्षा बाइबलले हो दोस्रो तिमथी 1:9 पनि छ दोस्रो तिमथी 1:9 पावलले नै लेख्दैछन् उहाँले हाम्रो कामहरू अनुसार होइन हेर्नु चाहिँ कतिचोटि बाइबलले चाहिँ भन्नु परिरहेछ कामहरू अनुसार होइन यो तर उहाँकै मनसाय भनेको योजना र संसार सुरु हुनुभन्दा पहिले हामीलाई ख्रिस्ट येशूमा दिएको अनुग्रह अनुसार हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ यहाँ चुन्नु भन्ने शब्द नभए पनि त्यही शिक्षा चाहिँ यी शब्दहरूमा पाइन्छ कलसी 3:12 हामीले हेर्दैछौँ कि चुनाव अथवा इलेक्सनको शिक्षा चाहिँ बाइबलीय हो कलसी 3:12 चाहिँ उल्लेख छ यसकारण परमेश्वरका सुनिएका देख्नु पवित्र र प्रिय जनहरूले झैँ कोमल मायाहरू दया मनको नम्रता दीनता सहनशीलता धारण गर अनि अरू ठाउँहरूमा पनि छ अब यो बाइबलले चाहिँ सुनाउको शिक्षा स्पष्ट साथ सिकाएको देखिन्छ अनि यो बाइबल शिक्षा हो भनेर जानेर कतिले चाहिँ यो ठानेका छन् कि यसको उल्टो पनि साँचो हुनुपर्छ जबकि त्यो बाइबलमा सिकाएको छैन भन्न खोजेको चाहिँ बाइबलले चाहिँ अब मुक्तिका निम्ति चाहिँ हामीलाई चुन्नु भएको छ संसारको उत्पत्तिभन्दा पहिले भन्ने शिक्षा बाइबलले सिकाएकोले कतिले के ठानेका छन् भने त्यसमा परमेश्वरले कसै कसैलाई चाहिँ नाश होस् भनेर पहिल्यै चुन्नु भएको हुनुपर्छ तर त्यो त बाइबलमा कहीँ पनि छैन हेर्नुभयो समस्या तर धेरैजना छन् त्यसरी विश्वास गर्नेहरू उनीहरू चाहिँ बढी पनि आएछन् त्यस्तो खालको शिक्षा तर त्यो एकदमै घृणास्पद शिक्षा त्यो बाइबलीय होइन त्यो सत्य होइन परमेश्वरले कसै कसैलाई मुक्तिका निम्ति चुन्नु भएको छ बाइबलीय हो तर बाँकी रहेकाहरूलाई चाहिँ दण्डको निम्ति पहिले नै चुन्नु भयो भन्ने चाहिँ बाइबलीय होइन पहिले नै नाश होस् भनेर परमेश्वरले चुन्नु भयो भन्ने शिक्षालाई चाहिँ अस्वीकरणको शिक्षा भनिन्छ तर त्यो बाइबलीय होइन चुनाव बाइबलीय हो तर अस्वीकरण चाहिँ बाइबलीय होइन यसको पुष्टि गर्न चाहिँ केही खण्डहरू हेर्नेछ पहिला त अघि नै हेरिसके रोमी 9 नै त्यो भिन्नता देख्नुभयो नि है देख्नुभयो कि हेर्नु एक्चुली फेरि जब क्रोधका भाँडाहरूको कुरा गर्दाखेरि उनीहरू चाहिँ विनाशको निम्ति तयार परेका विनाशको निम्ति फिट भनेछ तर दयाको भाँडाहरूको कुरा गर्दाखेरि चाहिँ उनीहरूलाई पहिले नै तयार पार्नु भएको भनेछ तर क्रोधको भाँडाहरूलाई चाहिँ पहिले नै तयार पार्नु भयो त भने छैन यदि अस्वीकरणको शिक्षा साँचो हुँदो हो त रोमी 9:22 यसरी लेखिनु पर्थ्यो यदि परमेश्वरले आफ्नो क्रोध देखाउने र आफ्नो सामर्थ्य प्रकट इच्छा गरेर विनाशको निम्ति पहिल्यै तयार पारिएका अथवा पार्नु भएको क्रोधका भाँडाहरू भन्नुपर्ने त्यसरी भनेको छैन अर्को चाहिँ मत्ती 25 मा जाउँ, त्यहाँबाट पनि हामीलाई बुझ्न मद्दत मिल्छ। मत्ती 25 को 34 मा चाहिँ मुक्ति पाएकाहरूको कुरा छ, चुनिएकाहरूको। अनि उनीहरूको सन्दर्भमा यसरी लेखेको छ 25:34 मा, सन्दर्भ चाहिँ 1000 वर्ष राज्य सुरु हुन अगाडि हो। अनि 34 पदमा यसरी लेखेको छ, तब राजाले प्रभु येशूले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्, मेरा पिताका धन्य जनहरू हो, यिनीहरू चाहिँ दयाको भाँडाहरू हो, आओ। अनि त्यसपछि के छ, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो। अब यही खण्डमा 40 पदमा चाहिँ अब त्यो देव्रेपट्टिहरूको कुरा छ, जो चाहिँ क्रोधका भाँडाहरू। अब ख्याल राम्ररी हेर्नुहोस् त कसरी लेखिएको छ 41 पद। त्यसपछि उनले ती देव्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो, धन्यहरू हो, होइन श्रापितहरू, मदेखि त्यस अनन्त आगोभित्र जाइहाला, जो चाहिँ कसको लागि तयार पारेको, शैतान र त्यसका दूतहरूको निम्ति तयार पारेको छ। हेर्नुभयो, यदि अस्वीकरणको सिद्धान्त यदि साँचो हुँदो हो त 41 पदमा त यसरी लेखिन्थ्यो भनेर हामी आशा गर्थ्यौँ, यी श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाला, जो चाहिँ तिम्रो निम्ति मैले पहिलादेखि तयार पारेको थिएँ, त्यसरी लेखेको छैन, मान्छेको लागि बनाएको थियो, यो शैतानको लागि। तर्जेल जानेवाला छन् धेरै धेरै, अनि त्यसको कुरा चाहिँ हाम्रो अर्को अध्ययनमा आउनेछ, आउने अध्ययनहरूमा। हेर्नुहुन्छ, अर्को ठाउँ पनि दोस्रो थेसलोनिकी खण्ड जहाँ चाहिँ अघि थियौँ, 2 अध्याय, दोस्रो थेसलोनिकी 2 13 त अघि पढिहाल्यौँ, मुक्तिको निम्ति सुरुदेखि नै चुन्नु भएको भन्ने कुरा 13 पदमा। तर अब 10 पदमा चाहिँ अब यो क्रोधका भाँडाहरूको कुरा छ, जो चाहिँ चुनिएकाहरूको अर्को पक्षमा यहाँ 10 पदमा उनीहरूलाई चाहिँ नष्ट हुनेहरू भनेको छ, 10 पदमा हेर्नुहोस् त, र नष्ट हुनेहरूको मध्यमा अधर्मका सबै प्रकारका धोकाबाजीका साथमा हुन्छ। एकछिन, त्यो शब्दलाई नष्ट हुनेहरू, प्रश्न छ किन उनीहरू नष्ट हुन्छ, अब त्यो पढ्दै जाँदाखेरि चाहिँ यदि अस्वीकरणको सिद्धान्त सही हुँदो हो त त्यहाँ त हामी कस्तो आशा गर्न सक्छौँ भने, किनभने नचुनिएको भने तिमीहरू नष्ट हुने हो, अथवा तिमीहरू चाहिँ नाश हुनलाई नै चुनिएकोले तिमीहरू नष्ट हुनुपर्ने हो, तर होइन, त्यसरी व्यक्त गरिएको छैन। हेर्नुहोस् त, पवित्र आत्माले चाहिँ पावलले यसरी लेख्नु भएको छ, 2:10, र नष्ट हुनेहरूको मध्यमा अधर्मका सबै प्रकारको धोकाबाजीका साथमा हुन्छ, किनभने, कारण यहाँ दिएछ, किनभने मुक्ति पाउनका निम्ति तिनीहरूले सत्यको प्रेम ग्रहण गरेन, उनीहरूले चाहिँ सत्यलाई प्रेम गरेनन्, त्यसैले उनीहरू नष्ट हुन्छन्, त्यसरी भनेको छ। त्यसैले अस्वीकरणको सिद्धान्त चाहिँ पुरै बाइबलले हो, बाइबलले त्यो सिद्धान्तबाट चाहिँ हामीलाई जोगाउने एकदमै होसियारपूर्वक शब्दहरू लेखेको छ। त्यसैले यसबाट के सिक्छौँ भने, हामी कुनै पनि शिक्षा तपाईँले सुन्नुहोला, कुनै किताबमा पढ्नुहोला, कहीँ प्रचारमा सुन्नुहोला, यसो सुन्दै हो त है, त्यो त हो जस्तै लाग्छ, हो जस्तै लाग्छ भनेर कुनै पनि शिक्षा हामीले चाहिँ लिन हुँदैन। त्यो त मुनासिब छ, मुनासिब लागेर हामीले चाहिँ कुनै पनि शिक्षा ग्रहण गर्दैन। यदि बाइबलमा छ भने हामीलाई मुनासिब लागोस् नलागोस् त्यो सत्य हो, किन परमेश्वर सत्य बोल्नुहुन्छ। त्यसैले यो शिक्षा कुनै तर्कसङ्गत लाग्छ, कुनै मुनासिब लाग्ला है, अब होइन, अब कोही कोहीलाई मुक्तिको निम्ति चुन्नु भएको छ भने कोही कोहीलाई नाश नचुन्नु भएको होला, होइन, अनि त्यसरी नै एउटा ठुलो झुटो शिक्षा अथवा सिद्धान्त विश्वास मुक्ति पाएकाहरूले पनि सिकाउँछन् त्यसरी दुःख कुरा, तर यो चाहिँ गलत हो। त्यसैले हाम्रो जहिले पनि प्रश्न हुनुपर्छ, बाइबलले के भन्छ, कुनै पनि शिक्षा छैन, अनि बाइबलले के भन्छ, पवित्र शास्त्रले के भन्छ, त्यहाँ भन्छ भने मलाई पुग्यो, यदि मैले नबुझे पनि ठिक छ, कहीँ बुझ्दैन नि। पावलले पनि यो खण्डको अन्तमा त ऊ त प्रशंसामा के भन्छ भने, अथाह छ, अगम्य छ, कसले उहाँलाई सल्लाह दिने? परमेश्वरलाई चाहिँ उसले बुझ्दछ, दण्डवत गर्छ, आफ्नै तर्कले चाहिँ खै कस्तो खालको लाग्यो भनेर चाहिँ भन्दैन। हामी पनि सिकौँ, हामी जिम्मेवार छौँ, कुनै शिक्षा बाइबलमा छ भने यो चाहिँ हाम्रो लागि एउटा विश्वासको जाँचै हो, अनि त्यहीँबाट नै निर्धारण हुन्छ हामी प्रभुमा कतिको बढ्छौँ बढ्दैनौँ। त्यहीँबाट बाइबलको स्पष्ट शिक्षा त के छ भने स्वर्ग जानेहरूले परमेश्वरलाई मात्र धन्यवाद दिन सक्छ। स्वर्ग आइपुगेपछि उसले चाहिँ के भन्छ, म यहाँ आइपुग्नु कारण चाहिँ प्रभु येशु ख्रीष्टले हो भन्छ। मैले विश्वास विश्वास त गर्नुपर्छ। अनि हाम्रो दस अध्यायमा चाहिँ हाम्रो अध्ययन चाहिँ त्यो आउँछ, मानिसको जिम्मेवारी। नौ अध्यायमा चाहिँ हामी परमेश्वर सार्वभौम हुनुहुन्छ, सार्वभौम तरिकाले उहाँले काम गर्नुहुन्छ भन्ने हाम्रो विशेष जोड छ भने दस अध्यायमा चाहिँ मान्छेको जिम्मेवारीको पक्ष हामीले त्यो अध्ययन गर्नेछौँ। तर वास्तवमा चाहिँ नि मान्छेको जिम्मेवारी विश्वास गर्नु भन्ने त्यो लिनु मात्र हो। धेरैलाई म प्रश्न सोद्धाखेरि उनीहरूले चाहिँ त्यसैमा उनीहरू चाहिँ मेन फोकस गरेको देख्छु मैले, तपाईँले कसरी मुक्ति पाउनु भयो, उनीहरूले ख्रिस्टलाई उहाँको अनुग्रहलाई उहाँ त्यो देखाउनु सट्टामा चाहिँ मैले विश्वास गर्ने त्यसरी आफैले देखाउँछ, त्यो हाम्रो कमजोरी हो। जो मैले धेरै वर्ष अगाडि सुसुमा त्यो पहिलोचोटि सुने पढेँ अनि अहिलेसम्म याद छ, म सोचिरहेको थिएँ ओहो, अनि मैले जब देखेँ यो अनुग्रहको शिक्षा, मैले भने यो त होइन, पहिलो प्रतिक्रिया चाहिँ थियो यो त धेरै सजिलो भयो। हाम्रो पापी हृदय त्यस्तै छ, हामीले चाहिँ हाम्रो घमण्डले चाहिँ त्यो लिन मान्दैन। हाम्रो घमण्डले चाहिँ कमल खोजेर मैले गर्दा मैले मुक्ति पाएको भन्न रुचाउँछ। तर बाइबलको स्पष्ट शिक्षा यो छ कि परमेश्वरको कारणले मात्र हामी स्वर्ग पुग्छौँ। जब पत्रुसले जवाब दिए नि म को हुँ भन्छ तिमीहरू भन्दाखेरि, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ भन्दाखेरि पत्रुसलाई प्रभु येशूले स्याप पास दिने त कस्तो आत्मिक रहेछ भन्नु भएन, होइन तिमीले रगत्र मासुले तिमीलाई यो थाहा दिएको होइन, तर स्वर्गमा हुने मेरो पिताले, कोही पनि पिताले नखिचेसम्म मौका आउँदैन। यसको मतलब चाहिँ कि अवरोध छ, अवरोध छ, जहिले पनि हामीले अवरोध दिइरहेको छौँ परमेश्वरलाई, अनि उहाँको प्रेमले चाहिँ पहिले हामीलाई खिचेको अनि त्यसपछि हामीले विश्वास गरेको, त्यतिकै छोडेको भए हामी नाश। त्यसैले दण्डित हुनेहरूले चाहिँ केवल आफैलाई मात्र उनीहरूले दोष लाउन सक्छ, म नरक यहाँ आइपुगेको छु किनभने म नचुनिएकोले भन्ने कसैले पनि भन्न पाउने छैन, मलाई चुन्नु भएन त्यसैले म यहाँ नरकमा पुगेको कसैले पनि भन्न पाउने छैन, किनभने ख्रिस्ट आदमदेखि सबै अन्तसम्मको लागि चाहिँ उहाँले आफ्नो दान तिर्दिनु भएको, अनि ख्रिस्ट मर्नुभन्दा अगाडि पनि मान्छेहरूले विश्वासैद्वारा धर्मी ठहरे। यसैले अस्वीकरणको शिक्षा चाहिँ गलत हो, अनि थुप्रै थुप्रै ठाउँमा चाहिँ बताएको छ कि परमेश्वरले चाहिँ सबैले मुक्ति पाएको चाहन्छ। एक दुई खण्ड हेरौँ, यो सुन्दर सुन्दर पदहरू, पहिलो तिमोथी दुईको चार, सबै मानिसहरूले मुक्ति पाऊ र सत्यको ज्ञानमा आऊ भन्ने इच्छा उहाँ गर्नुहुन्छ, उहाँको नैतिक रोजाइ चाहिँ यो छ, इच्छा चाहिँ। तर यसमा चाहिँ उहाँले जबरजस्ती गर्नुहुन्न, अनि मान्छेले उहाँको प्रेमलाई लिने कि नलिने त्यति हो, ख्रिस्टलाई लिने कि नलिने। अनि योहन्ना 5:40 प्रभु येशूले के भन्नुभयो, योहन्ना 5:40 अनि तिनीहरू जीवन पाउनलाई म कहाँ आउन, दुईको शब्द के छ, इच्छुक छैन, परमेश्वर इच्छुक नभए मान्छे हो इच्छुक नभएको, त्यसैले अस्वीकरणको शिक्षा गलत हो। परमेश्वरले अस्वीकार गरेकोले होइन, तर मान्छेले अस्वीकार परमेश्वरलाई गरेकोले उनीहरू दोषी ठहरिन्छ। मर्कुस 16 पनि त्यो कुरा हामी पढ्छौँ, मर्कुस 16:16 त्यहाँ लेखेको छ, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ। विश्वास पहिला आउँछ होइन, अनि त्यसपछि होइन हामीले मुक्ति पाउँछ, बप्तिस्मा चाहिँ हामीले विश्वास गरेपछि मुक्ति पाइसकेपछि गर्ने कुरा। तर दोस्रो भाग, जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ, जो चुनिएको छैन ऊ नरक जानेछ, त्यसको कहीँ पनि पर्दैन हामीले। त्यसैले मुक्ति जब एउटा मान्छेले पाउँछ, मान्छेको एउटै पनि एक सिनको पनि त्यहाँ चाहिँ योगदान हुँदैन, हिसाब सिद्धि खाली हामीले लियौँ मात्र लिनु भनेको के हो केही केही पनि दिनु होइन विश्वासद्वारा तर मान्छेले जुन अविश्वास गर्छ त्यसमा चाहिँ परमेश्वरले एक सिमको पनि सहायता गर्नुहुन्न त्यो अविश्वासमा उसकै हो त्यो अविश्वास मानिसकै काम हो परमेश्वर एक्लैले बचाउनुपर्छ मानिसले चाहिँ विश्वास गर्नुपर्छ सम्पूर्ण महिमा श्रेय परमेश्वरलाई जान्छ दोष जति चाहिँ विश्वास नगर्ने मान्छेको शिरमाथि पर्छ ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छ हामीले त्यो भजन गर्नुपर्छ रोमी 9 24 विचार गरौँ यो दयाको भाँडाहरू भनेको चाहिँ को हुन् यो दयाको भाँडीहरू त हामी हौ भनेको छ 24 पद हेर्नुहोस् त अर्थात् हामीहरूप्रति अपहरू हामीहरूमा को हो यो हामीहरू भनेको जसलाई बोल्न आउनु भयो भने चाहिँ को यहुदीहरू मात्र होइन यहुदी अन्य जाति जोसुकै मण्डलीमा चाहिँ कुनै भिन्नतै छैन एक्लेसिया बाहिर बोलाइएको सभा यो बोलाउने भन्ने कुरा हामीले पहिले रोमी 8 अध्ययन गऱ्यौँ जसमा चाहिँ दुई खालको बोलावट छ एउटा चाहिँ सबैलाई बोलाउँदै हुन्छ यही सबै परिश्रम गर्ने यो बोलावट चाहिँ सर्वसाधारण बोलावट हो मुक्तिको निम्ति निम्ति तर अर्को बोलावट छ जो चाहिँ चुनिएकाहरूको सम्बन्धमा मात्र प्रयोग भएको छ जस्तै कि रोमी 8:28 इत्यादिमा है तपाईँको पहिलाको त्यो अध्ययन गर्न सक्नुहुन्छ अनि मण्डली चाहिँ बाहिर बोलाइएको संसारबाट बोलाइएको उहाँको सभा हो चाहे युदी चाहे अन्य जाति फेरि अब हाम्रो कुरा आउँछ युदी अन्य जाति हो युदी अन्य जाति अनि फेरि हाम्रो युदी समस्या हामीलाई सम्झना आउँछ युदी अन्य जाति त हो तर युदीहरू थोरै थोरै अनि अन्य जातिहरू धेरै धेरै भइरहेको छन् अनि पावललाई चाहिँ एकदम पीडा छ उसले चाहिँ मेरो युदी जातिहरूले उनीहरूले मुक्ति नपाएकोले म चाहिँ उनीहरूको लागि प्रार्थना गर्छु यो चाहिँ 10 अध्यायमा छ तै पनि एकचोटि हेरिहालौँ है 10:1 भाइहरू मेरो हृदयको चाहना 9 अध्यायमा चाहिँ उसले आफ्नो हृदयको भारी शोक र नटुङ्गिने पीडा भनेको थियो भने यहाँ चाहिँ 1 पदमा चाहिँ मेरो हृदयको चाहना र इजरायलका लागि परमेश्वर प्रतिको प्रार्थना यो छ तिनीहरूले मुक्ति पाउन् तर के भने पावलको समयमा जब यो पत्र लेख्दै थियो थुप्रै अन्य जातिहरूले प्रभुलाई पाइसकेका थिए तर युदीहरू संख्यामा चाहिँ तुलनामा थोरै थिए अनि कुरा आउँछ के युदीहरू परमेश्वरको चुनिएको जन होइनन् र त्यो शङ्का हो त अब त्यो हो भने चुनिएको अनि त्यसको चाहिँ त्यसपछि किन थोरै अनि त्यसपछि पावलले हामीले अघि अध्ययन गऱ्यौँ सबै इजरायल इजरायली होइन शारीरिक इजरायलभित्र पनि चुनिएको इजरायल त्यहाँ छ छुट्टै समूह छ विश्वास इजरायल चुनिएको इजरायल अनि चुनावको बारेमा त्यसपछि यहाँ चर्चा भयो अनि अनि त्यसरी यस वर्तमान युगमा चाहिँ अब पावलले के कुरा यहाँ बुझाउँदैछन् भने हो इजरायल चुनिएको जाति हो तर यस वर्तमान युगमा चाहिँ चुनिएको जाति भन्दाखेरि चाहिँ यहुदी मात्र पर्दैन यहुदी र अन्य जाति पनि पर्छ त्यसलाई मण्डली भनिन्छ अनि त्यसैले त्यो बुझाउँदैछन् उनले अनि यहाँ 24 पदमा त्यसैले भनेर अर्थात् हामीहरूमा जसलाई उहाँले यहुदीहरूबाट मात्र होइन तर अन्य जातिहरूबाट पनि बोलाउनु भयो अब 25 र 26 पद पढौँ जसरी होसेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ अब चाहिँ यसको व्याख्या गर्न थाल्छ कसरी चाहिँ अन्य जातिहरू प्रति चाहिँ परमेश्वरको यस्तो व्यवहार हुनेछन् भन्ने कुरा त पहिले लेखिएको थियो 25 पद जसरी होसेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ जो मेरा जन थिएनन् अहिलेको मैले बाँकी यसरी भन्नुपर्ने होसेको पुस्तकबाट चाहिँ उसले चाहिँ एउटा सिद्धान्त अब सिकाउन लागेको छ भविष्यवाणी पुरा हुवाई भन्दा पनि एउटा सिद्धान्त लिएर चाहिँ लागू गर्न लागिरहेछ र पढौँ है के लेखेको रहेछ होसेको पुस्तकमा जो मेरा जन थिएनन् उनीहरूलाई म मेरा जन भन्नेछु जो प्रिया थिइन उसलाई प्रिया भन्नेछु अनि यस्तो हुनेछ जुन ठाउँमा उनीहरूलाई तिमीहरू मेरा जन होइनौ भनेको थियो त्यही उनीहरू जीवित परमेश्वरको सन्तान भनिनेछन्। अब यो खण्ड चाहिँ वास्तवमा होसेको पुस्तकबाट हो होइन त, अनि होसे 2:23, होसे 1:9-10 तिनीहरूमा छन्। तर वास्तवमा त्यो चाहिँ अन्य जातिहरूको बारेमा लेखेको थिएन, होइन पनि त्यसोले पऱ्यो। त्यसो किन यहाँ अन्य जातिहरूको लाई पनि परमेश्वरले यस युगमा चाहिँ चुनिएको जातिमा पर्छन् भनेर पुष्टि गर्नले यो प्रयोग गरेको? एकछिन एकछिन, यहाँ चाहिँ उसले एउटा सिद्धान्त सिकाउँदैछ, त्यसको लागि मैले आफूलाई सच्याउँदै थिएँ। त्यो के भने इजरायलको बारेमा थियो यो चाहिँ। इजरायल याद गर्नुहोस् होइन, दुई भाग भएको थियो। अस्ति नै देवदाले यहाँ प्रस्तुत गर्नुभएको थियो नि, यहाँ दुई भाग भएको थियो। दक्षिणमा चाहिँ यहुदा, उत्तरमा चाहिँ 10 कुल इजरायल। 10 कुल उत्तरपट्टि चाहिँ एउटै असल राजा भएन, अनि आब राजाको दरबार इत्यादि हामीले अध्ययन गऱ्यौँ होइन। अनि त्यसपछि के भयो भने उत्तरी राज्य इजरायल चाहिँ लाई चाहिँ उनीहरू निर्वासनमा लगिए, अनि उनीहरू फर्केको कुरा लेखेको छैन। उनीहरू छन् त छन् परमेश्वर, उनीहरू अवश्य छन्। तर यहाँ एकचोटि होसेमा अब चाहिँ पठाउनु पर्यो, एकचोटि है होसेको 2 अध्यायमा जाउँदा फिजिकल दानियल होसे, त्यो चाहिँ उत्तरी भागको परमेश्वरको 10 कुलमध्ये 10 कुललाई चाहिँ अब म तिमीहरूलाई मेरो जन भन्दिनँ भनेर चाहिँ भन्नुभएको थियो हो। त्यो चाहिँ यहाँ पढ्न लागिरहेछ। अब यहाँ होसे 2:23 पहिला है 2:23 पढ्छ, अनि म त्यसलाई आफ्ना निम्ति पृथ्वीमा छर्नेछु, अनि म त्यसमाथि जसले दया पाएकी थिएन दया देखाउनेछु, अनि म तिनीहरूलाई जो मेरो प्रजा थिएनन् तिमी मेरो प्रजा हो भन्नेछु। यो चाहिँ अन्य जातिहरूको बारेमा होइन, यो चाहिँ उत्तरी 10 कुललाई म छर्नेछु भन्नुभएको। एकचोटि 1 अध्यायमा हेर्नुहोस् त, 1:9-10 होसेले आफ्नो छोरालाई यस्तो नाम दिनु परेको थियो, लो अम्मी भन्ने नाम दिनु परेको थियो यहाँ 9 पदमा। तब परमेश्वरले भन्नुभयो त्यसको नाम लो अम्मी राख। के भनेको यो लो अम्मी? यसको माने चाहिँ किनकि तिमीहरू मेरो प्रजा होइनौ, म चाहिँ तिमीहरूको परमेश्वर हुने छैन। 10 कुललाई यस्तै भन्नु नै भएको थियो। तर पछि यहाँ 2:23 देखियो, फेरि उनीहरूलाई पछि म फर्काएर ल्याउनेछु र मेरो प्रजा भन्नेछु भन्नुभएको छ। अब पावलको तर्क यो हो, अब इजरायल 10 कुललाई चाहिँ तिमी मेरो प्रजा होइन भनेर एकचोटि भनेर फेरि उनीहरूलाई आफ्नो प्रजा बनाउन सक्नुहुन्छ भने त्यसो भए अन्य जातिहरू जो उहाँको प्रजा होइन उनीहरूलाई पनि परमेश्वरले मेरो प्रजा भन्न किन मिल्दैन? उसको तर्क नै यही हो। हामी फर्केर जाउँ रोमी 9। उत्तरको इन्कार गरिएको जातिलाई चाहिँ आफ्नो सम्बन्धमा ल्याएर मेरो प्रजा भन्न सक्नुहुन्छ भने परमेश्वरले आफ्नो सार्वभौम अनुग्रहमा अन्य जातिहरू जो उहाँको प्रजा थिएन उनीहरू परमेश्वरको प्रजा हुन सक्छन्। अनि त्यस्तै लेखेको छ 1 पत्रुस 2 हामी पढौँ, 1 पत्रुस 2:9-10। 1 पत्रुस 2:9-10 यसरी लेखेको छ, तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हो, यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर। तिमीहरू बितेको समयमा प्रजा थिएनौ तर अब परमेश्वरका प्रजा हो, तिमीहरूले दया पाएका थिएनौ तर अब दया पाएका छौ। यो त मण्डलीलाई लेखिएको हो। अब यो रोमी 9 चाहिँ अर्को कुरा छ, रोमी 9:27-29 हाम्रो अन्तिम खण्डतिर आइपुगेको छु झन्डै, रोमी 9:27-29। अब यहाँ चाहिँ इजरायलको सम्बन्धमा कुरा गर्नु छ। 27 यसैले पनि इजरायलको सम्बन्धमा कराएर भन्दछन्, इजरायलका सन्तानहरूको सङ्ख्या समुद्रको बालुवा चाहिँ भए तापनि बाँकी रहेको भाग, बाँकी रहेको भाग, त्यो शब्दहरूलाई याद गरेर चाहिँ बाँकी रहेको भाग मात्र बचाइनेछ, किनकि उहाँले काम समाप्त गर्नुहुनेछ र धार्मिकतामा यसलाई छोटो पार्नुहुनेछ, किनभने प्रभुले पृथ्वीमाथि छोटो काम गर्नुहुनेछ। अनि जसरी यसले पहिले भनेका छन्, सेनाहरूका परमप्रभुले हाम्रा निम्ति वंश नछोड्नु भएको भए हामी सदोम जस्तो हुनेथ्यौँ र गमोरा जस्तो बनाइने थियौँ। यो खण्ड चाहिँ अब यहुदीहरू पनि अहिलेको चुनिएको मण्डलीभित्र छन् भन्ने देखाउनलाई भनेको देखिन्छ, है। किनभने 24 पदमा चाहिँ दयाको भाँडा चाहिँ यहुदीहरू मात्र होइन अन्य जातिहरू पनि भन्दैछ। यहाँ चाहिँ अब उसले यो जवाब दिन लागेको देखिन्छ, ल ठिक छ, अन्य जातिहरूले पनि परमेश्वरको योजनामा उनीहरूले ठाउँ पाए, कुनै यहुदीले ल म त्यो मान्छु, तर हामी यहुदीहरू त प्रजा नै हो नि, अनि किन ठुलो संख्यामा चाहिँ यहुदीहरू अन्य के अरे यहुदीहरू चाहिँ यो अहिलेको मण्डलीको समूहमा छैनन् त, किनभने पाउलको यो खण्ड नै यो प्रार्थना एउटा भारी पीडाबाट सुरु भएको थियो, यहुदीहरू उनीहरूले मुक्ति पाऊ ऊ अन्य जातिको प्रेरित भएर पनि, कारण किन, किनभने थोरै सानो संख्यामा यहुदीहरूले विश्वास गरेको छ। अनि त्यसपछि यो यहुदीको समस्यालाई चाहिँ हामीलाई चाहिँ यसको कारण बताउँदैछ, जवाब चाहिँ के छ भने 27-29 किन त थोरै यहुदीहरू, जवाब चाहिँ यो हो कि यहुदीहरूको एउटा सानो बाँकी रहेको भागले मात्र मुक्ति पाउनेछ, बाँकी रहेको भाग मात्र बचाइनेछ, अधिकांश चाहिँ नाश हुनेछ। अनि यो कुरा चाहिँ कहाँबाट सिकाउँछन् भने पावलले यहुदी शास्त्रबाट नै, उसले यो यशाया 10 उद्धरण गरेको है, पहिलो भाग तल देखाएको छ, अनि दोस्रो भाग चाहिँ यो यशाया 1:9 हो। समुद्रको बालुवाको कुरा गरेको छ, इजरायलीहरू शारीरिक रूपमा उनीहरू गन्न नसकिने थुप्रै संख्यामा भए पनि सानो भागले मात्र बचेको मुक्ति पाएको कुरा छ, अर्थात् करोडौँको संख्याबाट चाहिँ सानो भागले मुक्ति पाएको कुरा, त्यो चाहिँ रोमी 9:6 भनेको कुरा यहाँ बुझ्दैछौँ, अब 9:6 हेरौँ त, तर परमेश्वरको वचन व्यर्थ भयो भन्ने कुरा होइन, किनभने जो इजरायलकै वंशका हुन् होइन, समुद्रको बालो जतिकै थुप्रै होला, उनीहरू सबै इजरायली होइन, खालि बचेको भाग मात्र अथवा के अरे बाँकी रहेको भाग मात्र बचाइनेछ। त्यसैले इजरायलभित्र पनि एउटा सानो समूह छ जो चाहिँ साँचो यहुदी हो, साँचो इजरायल हो, चुनिएको इजरायल हो, जसरी एकचोटि हेरिहालौँ रोमी 11:5 त्यो पछि अध्ययन गर्नेछौँ, तर एकचोटि हेरिहालौँ यहाँ 11:5, तब यही प्रकारले यस वर्तमान समयमा पनि, यो मण्डली युगको समयमा पनि अनुग्रहको चुनाव अनुसार बाँकी रहेको भाग छ, भनेपछि मसीहमा विश्वास गर्ने यहुदीहरू छन्, अनुग्रहले गर्दा हो छ भन्दैछ, त्यसैले उहाँको वचन व्यर्थ भएको छैन। अनि कवि 9:28 त अब यहाँ के कुरा गरिरहेछ, किनकि उहाँले काम समाप्त गर्नुहुन्छ, यो त परमेश्वरको न्यायको चर्चा पावलले गर्न थाल्छ, इजरायललाई अब परमेश्वरले रोमी 9:28 अब परमेश्वरले काट छाँट गर्नुहुनेछ, काट छाँट गरेर घटाउनुहुन्छ, अनि घटाउँदा घटाउँदै एउटा बाँकी रहेको भाग रहन्छ, अनि न्याय भ्याइसक्नु भएपछि एउटा सानो बाँकी रहेको भाग हुन्छ, धेरै जसो यहुदीहरू काटिएका छन्, अनि बाँकी रहेको भाग चाहिँ बचाइनेछ, सारा इजरायलले मुक्ति पाउनेछ। त्यो कहिले हुनेछ, यो चाहिँ बाइबलमा बताएको छ, यो याकुबको दुःखको दिनमा, यर्मिया 30:1 पढाउँदा, यर्मिया 30:1 एउटा यस्तो दिन आउँदैछ हाम्रो ऱ्याप्चर भएपछि, हामी प्रभुमा उठाइएपछि, यो मण्डलीको कार्यक्रम सकिएपछि चाहिँ फेरि परमेश्वरले आफ्नो प्रतिज्ञाहरू पुरा गर्नलाई चाहिँ इजरायलसित व्यवहार गर्न थाल्नुहुन्छ। अहिले पनि गरिरहनु भएको छ, त्यो अध्ययन गर्नेछौँ एघार अध्यायमा। तर त्यो बेलामा चाहिँ उहाँले चाहिँ यस्तो गर्नुहुनेछ कि यो चाहिँ न्याय, एकदम छोटो काम, उहाँको यो अनौठो काम पनि भनेको छ। अनुग्रह चाहिँ एकदम उहाँले रुचाउने काम लामो समय, तर जब उहाँले चाहिँ यो न्याय गर्नुहुन्छ त्यसलाई उहाँको अनौठो कार्य भनेछ। अनि 3.5 वर्षमा चाहिँ उहाँले काँस छाँट गरेर एउटा जाति तयार हुनेछ जसले चाहिँ पश्चाताप गर्नेछ। यो चाहिँ भविष्यवाणीको कुरा हो। अनि यहाँ यर्मिया 30 चाहिँ त्यसको एउटा बयान यसरी लेखेको छ, 30:7, आय त्यो दिन कति डरलाग्दो छ। यो महासङ्कष्टको बयान हुँदैछ प्रियहरू। यसैले त्यो जस्तो अरू कुनै दिन छैन, प्रभु यीशुले पनि त्यही भन्नुभयो, त्यो त याकुबको सङ्कष्टको समय हो, त्यसैले यसलाई चाहिँ सङ्कष्टकाल पनि भनिन्छ। तर त्यसबाट ऊ के हुनेछ, बचाइन्छ। जकरिया 13:8 जाउँ, यो सङ्कष्टको समयमा चाहिँ कति बाँच्नेछ त। जकरिया मलाकीको ठिक अगाडि जकरिया 13:8 हामी पढ्छौँ। जकरिया 13:8, अनि यस्तो हुनेछ सारा देशभरि यसमा दुई भाग नाश हुनेछन् र मर्नेछन्, तर समय तर यसमा तेस्रो भाग चाहिँ छोडिनेछ अथवा बचाइनेछ, परमप्रभु भन्नुहुन्छ। त्यसैले कुल इजरायलीको सङ्ख्या जति हुन्छ सङ्कटकालको समयमा, दुई तिहाई चाहिँ नाश हुनेछ। 100 जनामा 66 लगभग मर्नेछन् र 33 जति बाँच्नेछ। बाँकी रहेको भाग रेमनेन्टको कुरा हुँदैछ। अब गुनासो, फेरि रोमी 9:29 गुनासो नै उठेर यो जवाफ लेखेको जस्तै देखिन्छ। रोमी 9:29 त्यो के भने, के केवल थोरै युदी मात्र बाँच्नु न्यायचित हो त? के बहुसङ्ख्यकले नै मुक्ति पाउने नहुने युदीहरूको? किन थोरै मात्र बाँच्ने? वास्तवमा रोमी 9 हेर्नुहोस्, जब बाँकी रहेको भाग बचाइनेछ भन्दाखेरि हामी धन्यवाद हुनुपर्ने, त्यहाँ कोही बाँच्नेछ भनेर। नष्ट त सबै हुनुपर्ने थियो, कोही न कोही बाँचे, नत्र भन्दा सदोम र गमोरा जस्तो हुन्थ्यो। त्यो भनेको के हो, देख्नुभयो 29 जसरी यसले पहिले भनेको छन् सेनाहरूको परमप्रभुले हाम्रा निम्ति वंश नछोड्नु भएको, अब त्यो वाक्यांशलाई चाहिँ त्यो बाँकी रहेको भागसँग जोड्नुपर्छ। वंश नछोड्नु भएको भए, त्यो बाँकी रहेको भागलाई चाहिँ उहाँले नराख्नु भएको भए हामी सदोम जस्तो हुने थियौँ। सदोमलाई के भयो, सदोममा एकजना पनि बाँचेन। तपाईँ भन्नु लोत त बाँचे, तर लोत सदोमी होइन, लोत त त्यहाँ बसोबास गर्न गएको हो, धनै हुँदैन थियो त्यहाँ, संसारसित एक नासे नहो भनेर हामीलाई भनेछ। तर ऊ चाहिँ त्यहाँबाट उम्क्यो, त्यहाँको थिएन ऊ बाँच एउटा, तर सदोमीहरू एक सारा पनि बाँचे। अनि यस्तै हुने थियो नत्र भन्ने भनेछ। परमेश्वरको अनुग्रहको चुनाव अनुसार बाँकी रहेको भाग छ प्रियहरू। सेनाहरूका परमप्रभु भनेको चाहिँ विश्वकै मालिकले यस्तो भन्नुहुन्छ, सार्वभौम परमेश्वरले चाहिँ यसरी भन्नुहुन्छ। अनि यहाँ चाहिँ खासमा रोमी 9 परमेश्वरको सार्वभौम व्यवहारलाई जोड दिने र इजरायलको चुनाव सम्बन्धीको कुराहरू चाहिँ यहाँ हुन्छ। अनि त्यसपछि चाहिँ को भाग दत्तव्यासँग जोड्दा अझ राम्रो हुन्छ होला।